नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिनको बिहानीमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रममा हामीले आम चासोसँग सम्बन्धित समसामयिक सन्दर्भहरू बारेमा विभिन्न व्यक्तित्वहरूसँगको प्रत्यक्ष कुराकानी सुनाउँदै आएका छौं। यस क्रममा आजको श्रृंखलाभित्र हामीसँग ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन रहनुहुनेछ। सरकारले पहिलो पटक राष्ट्रिय जलस्रोत नीति 2077 सार्वजनिक गरेको छ। चार वर्षको तयारीपछि हिजो सार्वजनिक गरिएको जलस्रोत नीतिको आवश्यकता, उद्देश्य र यो नीति अनुरूपको योजना कार्यान्वयनको तयारी बारेमा केन्द्रित रहेर हामी मन्त्री पुनसँग संवाद गर्छौं। यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार।
हजुर, धन्यवाद, नमस्कार,
स्वागत छ कुराकानीमा। हिज पहिलो पटक राष्ट्रिय जलस्रोत नीति 2077 सार्वजनिक गर्नु भएको छ। सुरुमा जानकारी गराइदिनुहोस्, हामी कहाँ यो राष्ट्रिय नीति बनाउनु पर्ने आवश्यकता किन पर्यो?
यसमा पहिलो त चाहिँ हामीसँग प्राप्त प्राकृतिक स्रोतमा सबभन्दा धेरै उपलब्ध भएको पानी अथवा जलस्रोत हो। त्यसपछि त्यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने र बहुउपयोगी विकास र दिगो उपयोगको लागि एउटा दिशा निर्देश गर्नुपर्ने आवश्यकता थियो। यस अगाडि हामीसँग राष्ट्रिय नीति थिएन। त्यसै गरी हाम्रो संविधानले जलस्रोतको उपयोगलाई तिनै तह, खास गरी सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई अधिकार दिएको छ त्यसलाई व्यवस्थित गर्न नीतिगत, र संविधानले जलस्रोतको उपयोग गर्दा भावी पुस्तासम्मको लागि सुरक्षित रहने गरी प्रयोग गर्ने भनेको छ। त्यसलाई पनि नीतिगत व्यवस्था गर्नको लागि यो चाहिँ हामीले पहिलो पटक नेपाल सरकारबाट राष्ट्रिय जलस्रोत नीति तर्जुमा गर्ने काम भएको छ, यसलाई जारी गर्ने काम भएको छ।
भनेपछि अब हामीले संघीयतामा गइसकेपछि तीन तहका सरकारहरूको संवैधानिक अधिकार अनुरूपको एउटा दिशा निर्दिष्ट गर्ने खालको चाहिँ नीतिको चाहिँ आवश्यकतालाई सम्बोधन गर्न खोजिएको हो भनेर भन्दा हुन्छ?
निश्चय पनि एउटा संवैधानिक यो आवश्यकता हो। अर्कोतिर हामीसँग उपलब्ध जलस्रोत अहिले पानी जलवायु परिवर्तनका कारणले, विभिन्न कारणले चाहिँ पानीको स्रोतहरू सीमित हुँदै गएको छ एकातिर, अर्कोतिर सिभिलाइजेसनका कारण, यो चाहिँ मानव विकास कारणले नयाँ नयाँ पूर्वाधारहरू बन्ने, खास गरी ठुला सहरको विकास हुने, सडकको विकास हुने, अरू विभिन्न औद्योगिक विकास हुने कारणले नेचुरल्ली प्राप्त जो पानी छ, प्राकृतिक रूपले प्राप्त पानी प्रदूषित हुने खालको या परम्परागत रूपले प्रयोग भइरहेको भन्दा फरक ढङ्गले, जस्तै खानेपानीको रूपले कुनै स्रोत प्रयोग हुँदैछ भने त्यो ठाउँमा कुनै उद्योग लगाएर पानी त्यसमा जाने, या जल विद्युत आयोजना गरेर त्यतातिर जाने, या कुलोको रूपमा प्रयोग हुने, या पर्यटन पूर्वाधार रूपमा प्रयोग हुने आदि इत्यादि कारणले, या हामी भूमिगत पानी जो चाहिँ हामी डिप ट्युबवेल होला, स्यालो ट्युबवेल होला, या अरू कुनै तरिकाले प्रयोग गरिरहेको थियो, त्यही ठाउँमा उद्योग आयो, त्यही ठाउँमा सहर बस्यो, अनि त्यसका स्रोत पनि सुक्ने या भइरहेका स्रोत पनि चाहिँ प्रदूषित हुने र प्रयोग गर्न लायक नहुने आदि धेरै कारणहरू विकासका कारणले यो आएको समस्या छ। यसलाई पनि हामी व्यवस्थित गर्न, कि हामी प्राकृतिक स्रोतलाई प्रयोग गर्दा, दोहन गर्दा संरक्षण पनि जरुरी छ, साथसाथै पानीमा भएका जैविक विविधताहरू, माछा होला, अन्य प्रजाति होला, त्यसका चाहिँ जैविक विविधताहरूलाई पनि संरक्षण गर्ने हाम्रो दायित्व छ। नदीमा, तलाउमा या यस प्रकारका जलस्रोतका स्रोतहरूमा यो सबै कुरोहरूलाई एउटा नीतिबाट दिशा निर्देश गर्ने, जसले कि सदुपयोग पनि गर्ने, त्यसलाई बहुआयामिक ढङ्गले सदुपयोग गर्ने व्यवस्था गर्ने, विभिन्न तहबीच समन्वयात्मक ढङ्गले गर्ने, समुदायले आपसी समझदारीबाट प्रयोग गर्ने, तर फेरि यो जलस्रोत भावी पुस्ताको लागि सुरक्षित पनि होस्, यो चाहिँ गुणस्तरीय पनि रहिरहोस् भन्ने हिसाबले एउटा स्पष्ट राष्ट्रिय दिशा निर्देश गर्नको लागि यो नीति हामीले बनाएका हौँ।
यो नीति आइसके पछाडि अब विगतमा हामीले जे ढङ्गको सम्भावना औल्याउँदै वर्षौं बिताइरहेको चाहिँ वास्तविकताको चाहिँ बीचमा हामीले फरक ढङ्गबाट योजनाहरू अगाडि बढेर ऊर्जा क्षेत्रको चाहिँ विकासबाट प्राप्त हुने उपलब्धि हासिल गर्ने विषयमा के फरक व्यवस्था रहन्छ मन्त्रीज्यू? यो नीतिले व्यवस्था गरेका केही नयाँ कुराहरू पनि भनिदिनुहोस् न।
अब यसमा फरक एकातिर हामीले जे गर्दै आएका छौँ त्यसलाई एउटा एकीकृत नीतिबाट व्यवस्थित गर्न खोजिएको हो, अर्कोतिर चाहिँ तिनै तहका सरकारहरूले आफ्ना नीति बनाउँदा या कानुन बनाउँदा एउटै फ्रेममा राष्ट्रिय नीतिभित्र रहेर राष्ट्रिय उद्देश्य एउटा निश्चित भिजनभित्र सोचभित्र रहेर काम गर्नको लागि हो। जस्तै हामी दीर्घकालिक सोचमा जलस्रोतको बहुआयामिक प्रयोग गर्ने, समन्यायिक र दिगो विकास गर्ने र बहुउपयोगबाट आर्थिक समृद्धि हासिल गर्ने भनेका छौँ र सामाजिक रूपान्तरण कुरो गरेका छौँ। खास गरी पानीको प्रयोगबाट अब हामीले आर्थिक समृद्धि हासिल गर्ने कुरो गरेका छौँ। एउटै उद्देश्य होइन, बहुउद्देश्य, त्यही पानी सिँचाइ पनि होस्, त्यही पानी खाने पानी पनि होस्, त्यही आयोजनामा चाहिँ सकेसम्म चाहिँ जलविद्युत पनि होस्, त्यही आयोजनामा चाहिँ पर्यटन विकास पनि होस्, यसरी एउटै आयोजना गर्दा धेरै उद्देश्यहरू पनि पुरा होस्, यसरी बहुआयामिक ढङ्गले बहुउद्देश्यीय रूपले उपयोग गर्ने खाले सोच बनाउनु पर्छ सबै तहले भन्छ भनेको छ। त्यसै पानी कम हुँदै गएको हुनाले पानीलाई सदुपयोग गरेर अधिकतम सदुपयोग गरौँ भन्ने एउटा सोच हो, निश्चय पनि भइरहेको आयोजनाहरूलाई पनि त्यसरी हामी सदुपयोग गर्न सक्छौँ। अर्कोतिर चाहिँ हामी विभिन्न तहहरू बिचमा समन्वय गर्दा, जस्तै हामी एउटा उदाहरण गरौँ, जलविद्युतको लागि 3 मेगावाटसम्म स्थानीय तहले लाइसेन्स र विकास गर्न सक्छ, 20 मेगावाटसम्म प्रदेश सरकारले लाइसेन्स दिन र विकास गर्न सक्छ, त्योभन्दा माथिको सङ्घीय सरकारले भनेको छ। त्यसो गर्दा हामीले यो नीति अन्तर्गत रहेर हामी नदी बेसिन गुरु योजनाहरू बनाउँछौँ, त्यसमा जलविद्युतका कुन कुन कति ठाउँमा सम्भावना छ, कुन क्यापेसिटी, कुन क्षमताका सिँचाइका के सम्भावना छन्, त्यसबाट पानी कति छ, त्यसमा कसरी उपयोग गर्न सकिन्छ, आदि कुरा हामी बेसिन प्लान बनाउँछौँ। त्यो बेसिन गुरु योजनाले देखाएका कुरा आयोजनाभित्र रहेर काम गर्छौँ र त्यही खोलामा त्यही निरै प्रदेशले के अरे स्थानीय तहले 3 मेगावाटको विद्युतको लाइसेन्स दिने, त्यसै खोलामा चाहिँ प्रदेशले चाहिँ 20 को, त्यसैमा चाहिँ सङ्घले 20 भन्दा माथिको लाइसेन्स दिने र कन्फ्लिक्ट हुने खालको, आपसी चाहिँ विवाद हुने खालको अवस्था नआओस् भनेर एकीकृत रूपले नीति, एकीकृत रूपले गुरु योजना स्वरूप उपयोगको र एकीकृत रूपले चाहिँ त्यो हेर्ने निकाय बनाउँछौँ हामी। जस्तै अहिले जल तथा ऊर्जा आयोगले नै यो हेर्ने भनेका छौँ सङ्घीय रूपले, त्यसका अरू कार्यालयहरू प्रदेश स्थानीय कार्यालयहरू पनि बन्नन् बेसिन कार्यालयहरू, त्यो नीति लिएका छौँ। त्यसो गर्दा चाहिँ विवाद हुँदैन प्रयोगमा, कि हामी पहिलो पटक के भनेका छौँ भने पानीको एकाउन्टिङ गर्ने अथवा पानीको हिसाब राख्ने, हाम्रो खोलामा टोटल पानी कति छ र त्यसलाई हामी अहिलेसम्म केमा प्रयोग भएको छ र केमा प्रयोग गर्न सक्छौँ, या नयाँ आयोजना गरेर त्यहाँ पानी उपलब्ध छ कि छैन भन्ने कुरो हामीले त्यो निकायले हेर्छ। जस्तै अहिले वर्षैभरि हाम्रो सरदर 225 अर्ब घनमिटर पानी हामीसँग वार्षिक उपलब्ध छ हाम्रो नदी नालामा भन्छौँ। त्यसै गरी चाहिँ हामीसँग 12 अर्ब घनमिटर पानी भूमिगत जलस्रोत रूपमा छ भन्छौँ, यो त असीमित कुरा भएन नि त। यसलाई सदुपयोग गर्दा चाहिँ कुन कुन तहले कसरी गर्ने, यस अगाडि कसरी प्रयोग भएको छ, अब कसरी प्रयोग गर्न सक्छौँ र प्रयोग गर्दा आपसी समन्वय गरेर गर्ने भन्ने एउटा निकाय बनाउँछौँ, जो निकायले एकाउन्टिङ गर्छ। त्यसपछि त्यसमा चाहिँ कुन कुन ठाउँमा कति पानी प्रयोग भयो र कति बाँकी छ भनेर एलोकेट गर्ने अथवा त्यसलाई चाहिँ वितरण गर्ने काम गर्छ। त्यसपछि त्यसलाई मोनिटरिङ गर्ने अथवा अडिटिङ काम गर्ने काम गर्छ, त्यो अनुसार पानी प्रयोग सही छैन, कसैलाई दिएको भन्दा बढी पानी सदुपयोग गरेको छ कि, वातावरणीय उसको प्रभाव न्यूनीकरण या व्यवस्थापनलाई छोड्नुपर्ने पानी छोडेको सही छैन आदि इत्यादि, जस्तै अथवा प्रयोग गर्न दिएको पानीलाई त्यसको क्वालिटी मेन्टेन गरेको छैन, कुनै उद्योगलाई पानी प्रयोग गर्न दियो छोड्दा चाहिँ फेरि चाहिँ प्रदूषित गरेर छोड्न मिल्दैन, त्यसलाई चाहिँ प्रशोधन गरेर छोड्नुपर्ने हुन्छ। यस्ता नीतिहरू यसमा छन्, त्यो अनुसार हामी कानुन बनाउँछौँ, त्यो अनुसारको हामी चाहिँ रणनीति र त्यो अनुसारका सोचहरूका साथ हामी एकीकृत रूपले काम गर्छौँ। त्यसै चाहिँ जलस्रोतको सदुपयोग पनि होस्, जलस्रोत फेरि संरक्षण पनि होस् र भावी पुस्तालाई पनि फेरि एउटा संरक्षित जलस्रोतको हस्तान्तरण होस् भनेर त्यो एकीकृत रूपले हामी सोच बनाएका छौँ। यसले थुप्रै कुरो एकीकृत प्रयोगमा, बहुउद्देश्य प्रयोगमा निश्चय पनि एउटा सोचको विकास गर्छ र अहिले त हामीले काम गरिरहेको कुरोलाई संयोजनात्मक ढङ्ग र समन्वयात्मक ढङ्गले लान्छ। जस्तै पानीको प्रयोग हामी ऊर्जा जसलाई सिँचाइ मन्त्रालयले गर्छौँ सिँचाइको रूपमा, खानेपानीको रूपमा, के अरे जलविद्युत रूपमा खानेपानी मन्त्रालयले खानेपानी रूपले प्रयोग गरिरहेको छ। त्यसै गरी चाहिँ उद्योग मन्त्रालयले उद्योग आदि इत्यादि रूपमा प्रयोग गर्ने कुरो भयो। त्यसै गरी आम जनताले चाहिँ आफ्नो दैनिक प्रयोग खानेपानी लगायत प्रयोगमा प्रयोग गर्ने कुरो हो। पर्यटन मन्त्रालयले पर्यटकीय पूर्वाधारको राफ्टिङ होला या अरूको रूपमा होला, यातायात मन्त्रालयले एउटा जल यातायातको रूपमा, जलमार्गको रूपमा प्रयोग गर्छन्। यस्ता अन्तर निकायहरूको बिचमा पनि सङ्घीय रूपमा पनि प्रदेश स्थानीय तहमा पनि यसलाई समन्वयात्मक प्रयोग गर्ने व्यवस्था गर्न खोजेको।
हजुर मन्त्रीज्यू, अब हामीले नीतिगत हिसाबले यति धेरै चाहिँ उद्देश्य सहित समन्वय गर्ने, बहुआयामिक ढंगले चाहिँ विकास गर्ने सोच बाहिर ल्याउँदै गर्दाखेरि हामी कहाँ व्यावहारिक हिसाबले योजना कार्यान्वयनको अवस्था के छ र त्यसले दिएको उपलब्धि र हामीले गरेको प्राप्ति के छ भन्ने सन्दर्भ सबभन्दा बढी चासोको विषय पनि होला। विगतमा जसरी अब नीतिगत कुराहरू हुँदा हुँदै पनि कतिपय सन्दर्भमा ज्यादै चलन चल्तीमा आएको एउटा शब्द पनि छ, यो हाम्रो ऊर्जा जलस्रोतको सन्दर्भमा कतिपय झोलामा खोला राखेर हिँड्नेहरूले गर्दाखेरि आयोजनाहरू सम्पन्न गर्नको लागि धेरै कठिनाई भयो भन्ने सन्दर्भले पनि धेरै विकासमा हामी अगाडि बढ्नको लागि योजनाहरू छिटो सम्पन्न गर्नको लागि चुनौती रहेको भन्ने पाटो पनि थियो। यहाँले यति धेरै चाहिँ उद्देश्य सहित बहुआयामिक ढंग एकीकृत विकास गर्छु भन्दै गर्दाखेरि हामीलाई जलस्रोत हाम्रो सम्भावना हो, विकासको एउटा समृद्धिको आधार हो भन्न थालेको पनि धेरै वर्ष भइरहेको अवस्थामा अहिलेको समसामयिक सन्दर्भमा अब यहाँले नेतृत्व गरिसकेपछि हाम्रो जलस्रोतको क्षेत्रमा भएका प्राथमिकताहरू र गरिएका उपलब्धिहरूको सन्दर्भ पनि यो नीतिसँग जोडेर भनिदिनुहोस् त।
निश्चय पनि यसमा चाहिँ खास गरी हामीले पानीको उपयोगलाई पनि प्राथमिकीकरण गर्न खोजेका छौँ र यो हामी राष्ट्रिय जलस्रोत नीति बनाउँदै गर्दा यसैको वरिपरि हामी जलविद्युत ऐन पनि यसैलाई टेकेर नै, किनभने यो त चार वर्षदेखि गरिरहेका थियौँ र खासै पछिल्लो यो नयाँ सरकार गठनपछि मैले मन्त्रालय जिम्मेवारी लिएपछि यसलाई स्पिड अप गर्ने काम भयो र हामी अन्तर मन्त्रालय समन्वय प्रदेशका मन्त्रीज्यूहरूसँग, प्रदेशका सचिवज्यूहरूसँग, स्थानीय तहहरूसँग पनि विभिन्न चरणमा छलफल गरेर यो क्षेत्रका बौद्धिकहरूसँग, यो क्षेत्रमा लागिराख्नुभएका निजी क्षेत्र, यो क्षेत्रमा लागिराख्नुभएका आम जनसमुदायसँग पनि अन्तर्क्रिया गरेर यो ल्याएका हौँ र यो क्रममा हामीले यसले थप क्षेत्रगत नीतिहरू बनाउने, सिँचाइ नीति बनाउने, खानेपानी नीति बनाउने, अन्य अन्य नीतिहरू बनाउने पनि यसलाई एउटा मार्गनिर्देशन गर्छ। कतिपय नीतिहरू छन् त्यसलाई हामी परिमार्जन गर्छौँ यसको अनुकूल। अर्कोतिर चाहिँ यो अनुसार हामी ऐनहरू पनि संशोधन परिमार्जन र नयाँ कानुनहरू पनि बनाइरहेका छौँ। त्यस क्रममा यहाँले भन्नुभएको जस्तै जलस्रोतको सबभन्दा ठुलो प्रयोग हामीले जलविद्युतमा र सिँचाइमा गर्दै आएका छौँ र खानेपानीमा। अब जलस्रोतमा के अरे जलविद्युतको कुरो गर्दा यसपछि हामी जो विधेयक यसको यससँग मिलाएर गरिरहेका छौँ, जलविद्युत के अरे विद्युत ऐन 2049 प्रतिस्थापन गर्नको लागि हामी नयाँ अध्यादेश एक विधेयक तयार गरेका छौँ। त्यो विधेयकमा विगतमा खोलालाई झोलामा राखिन्छ प्रवृत्ति, त्यसलाई निरुत्साहित गर्ने ढङ्गले प्रतिस्पर्धाबाट मात्रै हामी लाइसेन्स दिन्छौँ भनेर प्रस्ताव गरेका छौँ, जो हाउसमा गइसकेका छ। यो ठुलो चेन्ज हो कि सरकारको बेसिन प्लान हुन्छ, त्यो गुरु योजना अनुसार कुन ठाउँ हाम्रो प्राथमिकता हो। अहिले त खोलाभरि सबैमा लाइसेन्स लिने छ, अब हामी त्यसो गर्दैनौँ यो नीति अनुसार। हामीले हामीलाई कुन ठाउँमा जलविद्युत आवश्यक छ त्यो ठाउँको लाइसेन्स प्रतिस्पर्धाहरू दिन्छौँ। कतिपय ठाउँहरूलाई पर्यटन पूर्वाधारलाई राफ्टिङको लागि या जल यातायातको लागि छोड्छौँ, कति ठाउँमा मत्स्य पालनलाई छोड्छौँ, कति ठाउँमा त्यो पानीलाई सिँचाइको रूपमा लान्छौँ, कति ठाउँमा खानेपानीलाई छोड्छौँ, त्यो अब प्लानमा गर्छौँ। त्यसरी खोलादेखि कि विद्युतको लागि लाइसेन्स लिने अवस्था हामी गर्दैनौँ एकातिर। अर्कोतिर हामीले भेरीबगे डाइभर्सनको सुरुङ तयार गऱ्यौँ, अन्य कामहरू हुँदैछ। त्यस्तै हामी कालीगण्डकी तिनाउ डाइभर्सनको अध्ययन सकाएका छौँ। यसै वर्ष राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुनकोशी मरिन डाइभर्सनको टेन्डर भइसकेको छ, अगाडि बढिसकेको छ। यसरी ठुला सिँचाइका आयोजना अब नदी पछान्तर पनि भन्छौँ हामी, नदी डाइभर्सन मार्फत गर्ने, जो सिँचाइका अतिरिक्त जलविद्युत पनि होस् त्यसरी हामी अगाडि बढाएका छौँ। यस प्रकारका यो नीतिले नदी डाइभर्सनहरूलाई पनि उद्देश्यको रूपमा लिएको छ, एकीकृत प्रयोग कुरोहरू पनि गरेको छ। त्यसै गरी चाहिँ सकेसम्म खानेपानी, ठुला खानेपानी आयोजना, ठुला सहरहरूको अबको सम्भावित बस्तीहरू सहरहरूलाई आधार बनाएर सिँचाइ, विद्युत र खानेपानी एकीकृत रूपले चाहिँ आयोजनाहरू गर्ने पनि नीतिले उद्देश्य लिएको छ। यसो गर्दा अन्तर मन्त्रालय समन्वय गरेर हामी काम गर्न सक्छौँ, पानीको अधिकतम सदुपयोग गर्न सक्छौँ र त्यो हाम्रो विश्वास हो। यसले के भइरहेका केही ऐनहरूको संशोधन माग गर्छ, केही परिमार्जनको माग गर्छ, केही नयाँको माग गर्छ र यसरी नै हामी जलस्रोत सम्बन्धी ऐनलाई संशोधन गर्न नयाँ विधेयक पनि तयार गरेका छौँ, त्यो छलफल क्रममा छ। सार्वजनिक छलफललाई पनि हामी सार्वजनिक गरिसकेका छौँ, त्यसलाई त्यसले पनि यसका उद्देश्यहरूलाई बोकेको छ। तिनै तहको चाहिँ समन्वयका कुरो गरेको छ, यसको चाहिँ व्यवस्थापन गर्ने, संरक्षण गर्ने, नियमन गर्ने निकायको कुरो त्यसमा गरेको छ, साथै प्राइभेट सेक्टरलाई पनि त्यसमा सहभागी गराउने कुरो गरेको छ, जलविद्युतको रूपमा होला अरू रूपमा, र त्यो सबैले वातावरणीय संरक्षणको जिम्मेवारी पुरा गर्ने कुरो पनि गरेको छ, स्थानीय जनताको, स्थानीय समुदायहरूको हक अधिकार सुरक्षित गर्ने कुरो पनि त्यसमा गरेको छ र यसरी हामी यो नीतिलाई टेकेर नयाँ ऐनहरू तर्जुमा पनि गर्ने काम अगाडि बढाइसकेका छौँ।
हजुर मन्त्रीज्यू, हामी लगभग कुराकानीको अन्तिम चरणतिर छौँ। अब जसरी हामीले जलविद्युतको सन्दर्भ हाम्रो चाहिँ आवश्यकता र हामीले जे ढङ्गको चाहिँ स्थिति विगतमा बिहोर्यौं त्यसबाट यो क्षेत्रप्रतिको चासो चाहिँ धेरै मान्छेहरूको रहेको अवस्था पनि हो। विकास र समृद्धिसँग जोडेर हेर्दाखेरि एउटा सशक्त माध्यम जलस्रोत बनाउँदाखेरि हामीले आयात गर्नुपर्ने कतिपय ऊर्जाका चाहिँ विषयहरूमा राष्ट्र आत्मनिर्भर बनाउनको लागि सहायक सिद्ध हुने हाम्रो प्राकृतिक सम्पदा पनि हो। आजको सन्दर्भमा जलविद्युत अझै पनि हामीले भारतबाट किन्नुपर्ने अवस्थामै हामी रहेको स्थितिमा तपाईँले नेतृत्व गर्दै गर्दाखेरि जलविद्युतको उपलब्धताको सन्दर्भमा चाहिँ हामीले गरेका प्रगतिहरू र अहिलेको वर्तमान स्थिति के हो त्यो पनि अलिकति संक्षेपमा भनिदिनुहोस् न।
निश्चय पनि जलस्रोतको प्रयोग मध्ये हामीले प्रयोग गरेको एउटा क्षेत्र भनेको जलविद्युत नै हो। हाम्रो ऊर्जाको विद्युतीय ऊर्जाको मुख्य स्रोत जलविद्युत नै रहेको छ। अहिले हामी झन्डै 1400 मेगावाट उत्पादन गरेका छौँ। यसै वर्ष झन्डै 1300-1400 मेगावाट हाम्रो राष्ट्रिय प्रसारण लाइनमा जोडिँदैछ। त्यसै गरी 3000 मेगावाट भन्दा बढी क्षमताको अहिले निर्माण कार्य चलिरहेछ। झन्डै 7000 मेगावाट क्षमताको आयोजनाको यो चाहिँ पिपिएको लागि, खास गरी पावर पर्चेस एग्रिमेन्टको लागि, खरिद बिक्री सम्झौताको लागि चाहिँ पाइपलाइनमा रहेको छ र त्यही हारहरू झन्डै 21000 मेगावाटको क्षमताको लाइसेन्स वितरण भएर अध्ययनहरू भइरहेछ। त्यसरी जलविद्युतको क्षेत्रमा ठुलो क्रान्ति नै भएको छ र ठुलो काम अगाडि बढेको छ भन्दा फरक पर्दैन। तब पनि हामी अहिले पनि झन्डै 18-22% विद्युत हिउँद याममा हामी इन्डियाबाट आयात गरिरहेका छौँ, बर्खामा बचत अलिकति इन्डियातिर पठाइरहेका छौँ। यो अवस्था छ। आगामी बर्खामा हाम्रो कम्तीमा पनि 30 मेगावाट विद्युत लगातार 24 घन्टा भारतमा बेच्नको लागि एउटा प्रारम्भिक खालको समझदारी भएको छ। हामी त्यसो हुँदा आयात मात्रै होइन कि निर्यात गर्नेमा पनि जान्छौँ। हामी यो किन हुन्छ भन्दा हामी बर्खामा बढी हुँदै जान्छ, अब यस वर्षदेखि हिउँदमा हामीलाई कम हुन्छ, नदीहरूको पानी 70% सुक्छ। यो कुरोलाई मध्यनजर गरेर क्षेत्रीय ऊर्जा समन्वय होस्, व्यापार होस्, आपसी आउजाउ गर्ने खालको होस् भनेर हामी काम गरिरहेका छौँ। भोलि पनि हामी ठुलो स्केलमा उत्पादन गर्दा रिजर्भवायर प्रोजेक्टहरू अथवा जलाशयुक्त आयोजनाहरू ठुल्ठुला नगर्दासम्म, अहिले जति चाहिँ नदी प्रवाहमा आधारित आयोजनाहरू हुँदासम्म हामीलाई यो सन्तुलन गर्न अलिक गाह्रो पर्छ। त्यस अर्थमा विद्युत क्षेत्रमा ठुलै क्रान्ति भएको छ, हुँदैछ। यस वर्षदेखि हामी आत्मनिर्भर हुन्छौँ बर्खामा, हिउँदमा के ल्याउँछौँ, बर्खा हामी के पठाउँछौँ, त्यसो गरेर बिस्तारै ऊर्जा क्षेत्रमा हामी आत्मनिर्भर हुनेछौँ, विद्युतीय ऊर्जा क्षेत्रमा।
प्रसारण लाइन विस्तार गर्ने सन्दर्भमा भएका चुनौतीहरू चाहिँ लाई चिर्नको लागि पनि ठोस खालका योजनाहरूको कार्यान्वयन गर्नुपर्ने सन्दर्भमा हामीले केही प्रगति गर्न नसक्ने स्थिति छ भन्ने ढंगबाट पनि चर्चा हुन्छन्। अब उपलब्धता एउटा कुरा भयो, त्यसको व्यवस्थित वितरण गर्नको लागि हाम्रो प्रसारण लाइनको क्षमता विस्तार गर्ने सन्दर्भमा भएको पछिल्लो तयारी पनि भनिदिनुहोस् न।
अब मैले क्षेत्रीय विद्युत व्यापारको कुरा गरे, हल्केवर मुजफ्फरपुर लाइन हामी 400 केभीमै अब चार्ज गरिसकेका छौँ। त्यसले 1200 मेगावाटको ल्याउन या पठाउन हामी सक्छौँ। बुटोल गोरखपुर अर्को 400 केभीको लाइन बनाउने आपसी समझदारी भएर कम्पनी गठन पनि अगाडि बढाइसकेका छौँ। त्यसो हुँदा त्यसमा पनि 1200 देखि 1500 मेगावाट आउजाउ गर्दा चाहिँ यो जति हामीसँग उपलब्ध हुन्छ क्षेत्रीय बजारमा भारत बङ्गलादेश पुर्याउन हामीलाई समस्या हुँदैन। त्यसै गरी देशभित्र पनि विभिन्न कोरिडोरहरूमा पूर्व पश्चिम राजमार्गको प्यारलालमा 400 केभीको, पहाडी लोकमार्ग पनि 400 केभीको बनाउने प्रस्ताव छ। अरू चाहिँ जस्तै हामीसँग मर्सियङ काठमाडौँ कोरिडोर 220 केभीको चाहिँ एकदम अन्तिम चरणमा छ। केही हप्ता अगाडि 2 टावरले धादिङमा अड्किएको थियो, त्यसलाई फुकाउने हामीले काम अगाडि बढाएका छौँ। सोलु कोरिडोर 132 अन्तिम चरण पुगेको छ, 10 टावरले समस्या परेको छ, म आफै लागेर उदयपुरमा त्यो समस्या हल गरेका छौँ। यस्तै कोशी कोरिडोरमा केही समस्या थियो, पूर्वका नेता साथीहरू त्यहाँका चाहिँ जनप्रतिनिधिहरूको सहयोगमा त्यसलाई फुकाएर काम अगाडि बढाएका छौँ। सबै नदी बेसिनहरूमा 400 केभीदेखि विभिन्न 400 केभीसम्मका क्षमताका ठुला प्रसारण लाइनहरू निर्माण चरणमा रहेका छन्। साना खासै 132 केभी प्रसारण लाइनहरू निर्माण चरणमा छ। त्यसो गर्दा अहिले अलिकति समस्या उत्पादन हुने प्रसारण लाइन नहुने कुरोलाई पनि हामीले यो समस्या हल गर्दै गएका छौँ। केही कुरो छिटै हल हुन्छन्। जहाँसम्म हामीसँग विद्युत उपलब्ध छ, वितरण गर्ने क्षमता हो। काठमाडौँ लगायतका मुख्य सहरहरूमा, काठमाडौँ हामी अन्डरग्राउन्ड केबुलिङ गर्दैछौँ, अब बाहिर तार देखिने, फोहोर पनि देखिने, असुरक्षित देखिने अवस्था हुँदैन। हामी भूमिगत वितरण प्रणाली विकास गरिरहेका छौँ। त्यसै गरी अन्य ठाउँहरूमा पनि यसलाई गुणस्तर बढाउने, अपग्रेड गर्ने कामहरू गरिरहेका छौँ। त्यसरी बिस्तारै यो नियमित गर्ने काम हो। हामीले चाहिँ बिस्तारै हाम्रो क्षमता विस्तार गरेका छौँ वितरणका पनि। यसरी हामी 8% जनतामा पुग्न बाँकी छ, 2 वर्षभित्र पुर्याउँछौँ। जहाँ पुगेका छौँ त्यो गुणस्तरीय बनाउँछौँ र भरपर्दो बनाउँछ, यो हाम्रो प्रतिबद्धता हो।
काठमाडौँको भूमिगत गर्ने चाहिँ योजनामा हामीले कहिलेसम्म यो सम्पन्न गर्छौँ भनेर केही स्पष्ट ढङ्गले चाहिँ आधारहरू दिन सकिन्छ मन्त्रीज्यू?
यो कोभिडले अलिकति असर गरेको छ, त्यसो गर्दा यो आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने आयोजना अलिकति लम्बिन्छ, जो चलिरहेको छ काठमाडौँका धेरै जसो भागमा। बाँकीको लागि चाहिँ हामी फेरि थप कामहरू, आर्थिक स्रोत जुटाउने कामहरू अगाडि बढाइसकेका छौँ। त्यसो गर्दा हामी छिट्टै नै काठमाडौँ उपत्यकाको पुरै काठमाडौँ, ललितपुर, भक्तपुरलाई भूमिगत वितरण लाइनको व्यवस्था गर्छौँ। भरतपुर, पोखरा लगायतका मुख्य सहरहरूमा पनि अध्ययन सुरु गरिसकेका छौँ।
हुन्छ, समय र विचारसहित कार्यक्रममा सहभागी भएर आफ्नो योजना धारणा सुनाउनु भयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ मन्त्रीज्यू।
हस् धन्यवाद।
हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री परशुमान पुन। उहाँसँग सरकारले हिजो मात्रै सार्वजनिक गरेको राष्ट्रिय जलस्रोत नीति 2077 सन्दर्भसँग केन्द्रित रहेर समग्र जलस्रोत क्षेत्रको प्रसंगमाथि केन्द्रित कुराकानी प्रस्तुत गर्यौं। यसै कुराकानीको साथसाथै आजको लागि अन्तरसंवादको निर्धारित समय सकिएको छ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। नमस्कार।